نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تسر وتمم بالخير. حیات صحابہ کے درخشاں پہلو. اس کتاب میں سے ہم دیکھیں گے حضرت ابو طلحہ زید سہل انصاری, طویل نام ہے. ابو طلحہ کے نام پر بہت سارے لوگ ان کو جانتے ہیں لیکن پورا نام شاید نہیں جانتے ہوں گے. ان کے بارے میں خواتین مدینہ کا ایک بیان ہے, ابو طلحہ کے مہر سے بہتر ہم نے کوئی مہر نہیں دیکھا جو اس نے اپنی بیوی ام سلیم کو دیا. تو اگر آپ تھوڑا سا صحابہ اور صحابیات سے واقف ہیں تو ام سلیم کا اپنے نام جاننا ہوگا. حضرت انس کی ماں تھی. یہ وہ عظیم عورت ہیں کہ جنہوں نے اپنے بیٹے کو نبی صلی اللہ علیہ وسلم کی خدمت کے لیے ڈیووٹ کیا جب آپ مدینہ میں آئے اور بچہ 10 سال کا تھا. یعنی حضرت انس کی والدہ تھی ام سلیم, اور ابو طلحہ سے ان کا نکاح ہوا. بھی ہم پڑھیں گے انشاءاللہ اس میں کہ کیسے یہ سب کچھ ہوا. ابو طلحہ زید بن سہل نجاری کو جب معلوم ہوا کہ ام سلیم رمیسہ بنت ملحان نجاریہ بیوہ ہو چکی ہے, چند روز پہلے اس کا خاوند فوت ہو گیا, تو وہ بہت خوش ہوئے. یہ کوئی تعجب کی بات نہیں چونکہ ام سلیم ایک پاک دامن, دانش مند, سلیقہ شعر, حسین و جمیل اور بڑی سگھڑ خاتون تھی. ان کے جی میں آیا کہ کیوں نہ اسے پہلی فرصت میں نکاح کا پیغام بھیجا جائے, کہیں ایسا نہ ہو کہ کوئی اور چاہنے والا سبقت لے جائے. بائیں صورت میں اس دل پسند سلیقہ شعر اور معزز خاتون سے محروم رہ جاؤں گا. ابو طلحہ کو اپنے اوپر بڑا اعتماد تھا کہ ام سلیم مجھے مسترد یعنی ریجیکٹ کر کے کسی دوسرے شخص کو اپنے لیے منتخب نہیں کرے گی, اس لیے کہ میں جوان رانا ہونے کے ساتھ ساتھ لوگوں میں ہر دل عزیز اور صاحب ثروت ہوں. اس کے علاوہ مجھے بنو نجار کا شخص سوار اور یسرب کا ایک ماہر تیر انداز ہونے کا شرف بھی حاصل ہے. ابو طلحہ ام سلیم کے گھر کی طرف روانہ ہوئے. چلتے چلتے راستے میں خیال آیا کہ ام سلیم نے مبلغ اسلام حضرت مصعب بن عمیر رضی اللہ عنہ کی دعوت و تبلیغ سے متاثر ہو کر اسلام قبول کر لیا. کیا پتہ چلا کہ نبی صلی اللہ علیہ وسلم کے مدینہ آنے سے پہلے. اس بنا پر کہیں وہ مجھے مسترد نہ کر دے, لیکن ساتھ ہی یہ خیال آیا کوئی بات نہیں, اس میں کیا حرج ہے, اس کا خامند بھی تو اپنے ابا اجداد کے دین کا پیروکار تھا اور حضرت محمد صلی اللہ علیہ وسلم کی دعوت سے پہلو تہی اختیار کیے ہوئے تھا, ایوائٹ کرتا تھا آپ کے دین کو. بہرحال ابو طلحہ ام سلیم کے گھر پہنچے, اندر آنے کی اجازت طلب کی, اس نے اجازت دے دی. ام سلیم کا بیٹا انس بھی گھر میں موجود تھا. ابو طلحہ نے مدعا بیان کرتے ہوئے نکاح کا مطالبہ کر دیا. ام سلیم نے کہا تجھ جیسے شخص کو رد تو کیا نہیں جاتا, کہہ لیجئے کہ اچھی ریپوٹیشن تھی, کھاتے پیتے تھے, لیکن میں تجھ سے ہرگز شادی نہیں کروں گی اس لیے کہ تم کافر ہو. ابو طلحہ نے سمجھا کہ ام سلیم بہانہ کر رہی ہے, ہو سکتا ہے کہ اس نے کسی ایسے شخص کو منتخب کر لیا ہو جو مجھ سے زیادہ مالدار اور باعزت ہو. یہ خیال آتے ہی ابو طلحہ نے ام سلیم سے کہا, اے ام سلیم اللہ کی قسم میرا کافر ہونا تجھے شادی سے نہیں روک سکتا. ام سلیم نے پوچھا تو کیا چیز روک رہی ہے؟ اس نے کہا سونے چاندی کی چمک دمک. کہنے لگی اچھا کیا سونا چاندی میری آنکھوں کو خیرہ کیے ہوئے, یعنی مراد ہے کہ تم میرے سے کسی اور زیادہ امیر شخص سے شادی کرنا چاہتی ہو؟ بولے ہاں. کہنے لگی ابو طلحہ میں اللہ اور اس کے رسول اور تجھے گواہ بنا کر کہتی ہوں اگر تو مسلمان ہو جائے تو میں تیرے ساتھ شادی کر لوں گی اور میں تجھ سے کوئی سونے چاندی کا مطالبہ نہیں کروں گی بلکہ تیرا اسلام لانا ہی میرا مہر ہوگا. کیسی با حکمت خاتون تھی. آپ دیکھیے کہ مرد سے حق مہر لیے بغیر صرف اسلام کی قیمت پہ نکاح کرنا ابو طلحہ کو یہ بتا گیا ہوگا کہ یہ عورت سونے چاندی کی محبت میں مبنی نہیں ہے. پھر دوسری چیز آپ کو شاید لگا ہوگا کہ یہ تو عدت میں تھی اور یہ کیسے آگے, تو آپ دیکھیے کہ یہ نبی صلی اللہ علیہ وسلم کے مدینہ آنے سے پہلے کی باتیں ہیں, اور مکہ میں پہلے سے وہی دین چل رہا ہوتا تھا جو کہ شروع سے تھا. اور اس سے ایک اور بات بھی پتہ چلتی ہے آپ کو کہ جب ایک انسان اسلام قبول کرتا ہے تو دوسرے خود بخود اس کے بارے میں تھوڑے سے کانشس ہو جاتے ہیں کہ ہماری غلط چیزوں کو یہ نہیں مانے گا. پھر اسی طرح سے ایک اور چیز پتہ چلتی ہے, اور وہ کیا ہے کہ اچھی شہرت جو ہوتی ہے نا वो दूसरों को माइल करती है, यानी ये शादीशुदा थी, बेवा हो रही है, बच्चे की माँ है, तो फिर भी एक शख्स जो शराफत की बिना पे इनसे निकाह कर रहा है, तो वो ख्वाहिशमंद है कि निकाह हो। तो क्या पता चला कि एक दफा शादी का हो जाना या टूट जाना इस रास्ते की कोई रुकावट नहीं है कि अब हम दोबारा ऐसी जिंदगी नहीं बसर कर सकते। फिर एक और बहुत अच्छी चीज समझ आई, और वो क्या कि नबी सल्लम के आने से पहले मुसअब बिन उमैर की दावत पे ये मुसलमान हो गई थी। आज भी बहुत सारे लोग हैं जो डायरेक्टली नहीं तो इनडायरेक्टली दीन की बातों को सुनकर इस्लाम पे और अमल पे आ जाते हैं। अल्लाह ताला हमें उन्हीं में कर दे। फिर आप देखिए, पहला शोहर इनका कुफर पे था, इसलिए कि अभी इस्लाम अपनी बीच की स्टेप्स पे था, रेवोल्यूशनरी दौर था, तो अभी कोई मुसलमान हुआ कोई नहीं हुआ, तो वो दोनों चीजों को यहाँ पे मैच किया जा रहा है। अबू तलहा उम्मे सुलेम की ये बात सुनकर सोच में डूब गया, फौरन जहन अपने इस बुत की तरफ पलटा जिसे उसने बहुत उम्दा लकड़ी से तैयार करवाया था, और ये बुत इसी के लिए मखसूस था। जैसा कि इस कौम के सरदारों में रिवाज था कि हर सरदार अपने लिए नहायत उम्दा, नफीस और आला किस्म की लकड़ी से बुत तैयार करवाता, जबकि वो गहरी सोचो विचार में गिलताओं परेशान था, तो उम्मे सुलैम ने गर्म लोहे पर एक जर्ब लगाई, फरमाने लगी, अबू तलहा, क्या तुम जानते हो कि वो माबूद जिसकी तुम इबादत करते हो वो जमीन से पैदा हुआ है? इसने कहा, हाँ। यहाँ से आप भी नोट कीजिएगा, तबलीग का कितना पुरहिकमत तरीका है। फरमाने लगी, क्या तुम्हें शर्म नहीं आती कि दरख्त के एक टुकड़े को अपना माबूद बनाते हो और दूसरे टुकड़े का ईंधन बनाकर आग सेंकते हो और इसके जरिए रोटी पकाते हो? समझ आ गई, यानी दलील से बात की है ना, अक्ल से बात की है। ए अबू तलहा, अगर तू मुसलमान हो जाए तो मैं तुझसे शादी कर लूंगी और इस्लाम के अलावा किसी मेहर का तुझसे मुतालबा नहीं करूंगी। ये सुनकर अबू तलहा बोले, मुझे दायरा इस्लाम में दाखिल होने का तरीका कौन बताएगा? उम्मे सुलैम ने कहा, वो तरीका मैं बताऊंगी। कहा, कैसे? फरमाए, पहले ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह पढ़ो, फिर अपने घर जाओ, अपने बुत को पाश पाश करके घर से बाहर फेंक दो। ये सुनकर अबू तलहा का चेहरा खिल गया, बावाज़े बुलंद कहने लगा, अशहदु अल्ला इलाहा इल्लल्लाह व अशहदु अन्न मुहम्मदर रसूलुल्लाह, मैं गवाही देता हूँ कि अल्लाह के सिवा कोई माबूद हकीकी नहीं, और मैं गवाही देता हूँ कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाह के रसूल हैं। इसके बाद उम्मे सुलैम ने इनसे शादी कर ली। मुसलमान कहा करते थे, हमने उम्मे सुलैम के मेहर से बेहतर मेहर किसी का नहीं देखा, इसने अपना मेहर इस्लाम ही को करार दिया। यहाँ याद रखिए कि जिस माशरे की ये बातें हैं, वहां लोग बड़े बड़े मेहर लेते थे, यानी औरतें एक किस्म की मुंह मांगी कीमत मांगती थी, तो उनके लिए ये एक बहुत बड़ी बात थी। फिर दूसरी बात, अब यहाँ देखिए कि इन्होंने ये कहा कि कलमा पढ़ो और जाकर घर के बुत तोड़ दो, तो जबकि कुरान में तो हम पढ़ते हैं कि फमे यकफर बित तागूत व यूमिन बिल्लाह यहतिक, या कुछ आगे और भी अल्फाज आते हैं, मुख्तलिफ आते हैं, ये सूरह मुमतहना की मेरे मुंह पे आ गई, सूरह बकरा में भी आती है ऐसी आयत। तो क्या पता चला इससे कि दिल से बुत टूट गए हैं ना, तो कलमा पढ़ लें। बाहर के बुतों को तो तोड़ना बहुत आसान होता है, ये बाहर का बुत तोड़वाया उन्होंने, कलमा पढ़ा तो उन्होंने शऊर से पढ़ा था, तो इसमें कोई कॉन्ट्राडिक्शन नहीं है कि अच्छा बुत बाद में टूटे तो क्या हुआ। तबलीग का एक तदरीजी तरीका भी देखिए, इस्लाम पे आने वाले या दीन पे और कुरान पे आने वालों को एकदम ही मजबूर नहीं करना चाहिए कि अपनी वो सारी चीजें छोड़ दें कि जो वो बचपन से देखते आए। ईमान आता है तो बंदा एक दिन में भी तोड़ देता है, पहले पारे पे ही टूट जाती हैं, और नहीं टूटती तो पूरा कुरान पढ़ क्या पढ़ा के भी नहीं टूटती। तो हर एक अपना टेम्पर खुद देखे, लेकिन हमें दूसरों के साथ जबरदस्ती नहीं करनी चाहिए। इस दिन से हजरत अबू तलहा इस्लाम के झंडे तले आए और अपनी तमाम तर ताकत इस्लाम की खिदमत और सर बुलंदी के लिए सर्व करने लगे। आप इन 70 खुशबख्त अफराद में से थे जिन्हें रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के हाथ पर बैते उकबा करने का शर्फ हासिल हुआ। कहाँ हुई थी ये बैत? उकबा नाम की पहाड़ियों पे मक्का और मदीना के बीच में, यानी जब हज के मौके पे लोग गए थे वहां पे। इनके हमरा इनकी बीवी उम्मे सुलैम भी इस कार खैर में शरीक थी, और ये 12 नकीबों में से थे जिन्हें रसूलुल्लाह ने यसरब में आबाद मुसलमानों की हिफाजत, निगहबानी और खिदमत के लिए अमीर मुकर्रर किया था। ये रसूल अकदस सल्लल्लाहु अलैहि वसल्लम के साथ तमाम गजवात में शरीक हुए और बहुत सी कठिन आजमाइशों से गुजरे, लेकिन सबसे बड़ी आजमाइश गजवा उहद में पेश आई। अब आप जरा सोचिए कि एक तरफ तो अभी बुत की मोहब्बत थी, लेकिन एक औरत से शादी बहाना बनी। या ये भी एक नुक्ते की बात है कि बाज लोग शुरू में अल्लाह की जात की तरफ तवज्जो नहीं करते, हो ہوتا کوئی دنیاوی نفع سامنے ہے لیکن اللہ تعالیٰ ان کے لیے راستے بنا دیتے ہیں. اب آگے دیکھیے گا کہ ابو طلحہ کا ایمان کس درجے کا ہو جائے گا. حضرت ابو طلحہ رضی اللہ تعالیٰ عنہ کے دل میں رسول اللہ صلی اللہ علیہ وسلم کی محبت خرچ کر چکی تھی اور یہ محبت ان کے رگ و ریشے میں سرایت کر چکی تھی. نوبت یہاں تک پہنچ چکی تھی کہ آنکھیں دیدار مصطفیٰ سے سیر نہ ہوتی اور دل آپ کی شیریں کلامی سے لطف اندوز ہونے کا ہر دم مشتاق رہتا. جب بھی فارغ وقت ملتا تو آپ کے سامنے دو زانو ہو کر بیٹھ جاتے اور محبت بھرے انداز میں یوں فرماتے، یا رسول اللہ صلی اللہ علیہ وسلم، میری جان آپ پر قربان، میری عزت آپ پر نچھاور. غزوہ احد میں ایک وقت ایسا آیا کہ مسلمان پسپا ہو کر، یعنی ہمت ہار کر، رسول اللہ صلی اللہ علیہ وسلم سے مجبوراً کچھ فاصلے پر چلے گئے. مشرکین نے ہر طرف سے حملہ کر دیا، آپ کے دو دانت شہید کر دیے، پیشانی اور ہونٹ زخمی ہو گئے اور چہرے سے خون کے فوارے پھوٹ پڑ نکلے. افواہ پھیلانے والوں نے یہ افواہ پھیلا دی کہ محمد صلی اللہ علیہ وسلم قتل کر دیے گئے ہیں. یہ اندوہ ناک افواہ سن کر مسلمانوں کے حوصلے پست ہو گئے اور یہ مایوسی کے عالم میں دشمن کے آگے لگ کر بھاگ نکلے. اس خطرناک موقع پر رسول اللہ کے ہمراہ چند صحابی میدان کارزار میں جمے رہے اور ان میں سر فہرست حضرت ابو طلحہ رضی اللہ تعالیٰ عنہ تھے. حضرت ابو طلحہ رسول اللہ صلی اللہ علیہ وسلم کے لیے ڈھال بن کر چٹان کی طرح جمے رہے. تھوڑی دیر بعد ابو طلحہ نے اپنی کمان سنبھالی، تیر درست کیے اور یکے بعد دیگرے مشرکین کو نشانہ بنانے لگے. یہ اتنے ماہر تیر انداز تھے کہ ان کا کوئی نشانہ بھی خطا نہیں جاتا تھا. نبی اکرم صلی اللہ علیہ وسلم ابو طلحہ کے پیچھے سے ایڑیاں اٹھا کر ہر تیر کا نشانہ دیکھنے لگے. یہ صورت حال دیکھ کر حضرت ابو طلحہ نے عرض کیے، یا رسول اللہ، میرے ماں باپ آپ پر قربان، میری جان اور جسم کا ہر حصہ آپ پر نثار. آپ اس طرح دشمن کی طرف نہ جھانکیں، خطرہ ہے کہ کہیں آپ کو نشانہ نہ بنا لے. اتنے میں آپ کیا دیکھتے ہیں کہ لشکر اسلام میں ایک مجاہد تیروں سے اٹا ہوا ترکش اٹھائے ہوئے بھاگا جا رہا ہے. رسول اکرم صلی اللہ علیہ وسلم نے آواز دی، ارے بھاگنے والے، یہ تیر ابو طلحہ کے سامنے پھینک دو تاکہ یہ کام آ سکے، بھاگتے ہوئے انہیں اپنے ساتھ مت لے جو. یہاں سے کیا پتا چلتا ہے کہ ریسورسز کو ضائع نہیں کرنا چاہیے. کیا ابو طلحہ تھے، آپ اپنے اوپر لے کر سوچیں، ایک تیر پڑے ہاتھ پہ تو چیخ نکل جاتی ہے، سوئی لگ جائے تو جان نکل جاتی ہے، تیر تو بڑی دور کی بات ہے. حضرت ابو طلحہ رضی اللہ تعالیٰ عنہ مسلسل رسول اقدس صلی اللہ علیہ وسلم کا دفاع کرتے رہے، یہاں تک کہ تین کمانیں ٹوٹ گئیں اور بے شمار دشمن موت کے گھاٹ اتار دیے. پھر لڑائی ختم ہو گئی اور اللہ نے اپنے نبی کو بال بال بچا لیا. ہم تھے ایسے، ذرا اپنے اوپر لے کر سوچے، دین کے رستے میں چوٹ لگ جائے، اللہ نہ کرے گاڑی کو کچھ ہو جائے، ہماری تو ہمتیں بھی ٹوٹ جاتی ہیں چیزوں کے ساتھ. آئیے دیکھتے ہیں کہ ان کی اور کیا خوبی تھی. حضرت ابو طلحہ رضی اللہ تعالیٰ عنہ دوران جنگ اللہ کی راہ میں اپنی جان نثار کر دینے کے سلسلے میں سخی تھے، اسی طرح راہ خدا میں اپنا مال خرچ کرنے میں سخاوت کے دھنی تھے، یعنی بہت جنرس تھے. مدینہ منورہ میں حضرت ابو طلحہ کی ملکیت کھجور اور انگور کا ایک بہت بڑا باغ تھا جس کی مثال نہیں ملتی تھی. اس کے پھل بہت عمدہ اور پانی نہایت میٹھا تھا. ایک روز حضرت ابو طلحہ اپنے باغ میں سایہ دار درخت کے نیچے نماز پڑھ رہے تھے کہ ایک سبز رنگ، سرخ چونچ اور گلابی پاؤں والا خوبصورت پرندہ اس درخت کی ٹہنی پر بیٹھ کر بڑی سریلی اور دل دوز آواز میں چہچہانے لگا. یہ دلکش آواز ابو طلحہ کو بہت پسند آئی اور نماز میں ان کی تمام تر توجہ اسی کی طرف ہو گئی. یہ اس دلکش آواز میں اتنے محو ہوئے کہ یہ یاد نہ رہا کہ کتنی رکعت پڑھ چکے ہیں، دو رکعت، تین رکعت، کچھ یاد نہیں. جب نماز سے فارغ ہوئے سیدھے رسول اقدس صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوئے اور یہ ماجرا کہہ سنایا، باغ کے دل فریب منظر، پرندے کی دل سوز آواز، پودوں کی بھینی بھینی خوشبو سے نماز میں پیدا ہونے والی غفلت کا شکوہ کیا اور ساتھ ہی اعلان کر دیا، یا رسول اللہ صلی اللہ علیہ وسلم، گواہ رہنا، میں نے یہ دل پسند باغ اللہ کے لیے وقف کر دیا، اب آپ اپنی پسند کے مطابق جہاں چاہیں اسے صرف کر دیں. حضرت سلیمان کے بارے میں بھی آتا ہے نا کہ اپنے گھوڑوں کو دیکھنے میں لگ گئے تو عصر کی نماز چلی گئی، یا کوئی جو وظیفہ تھا یا جو بھی ان کی عبادت تھی وہ چلی گئی تو انہوں نے ان گھوڑوں کو ذبح کر دیا. ہم کہاں کھڑے ہیں ایمان کے لیول پہ؟ ہمیں اپنا کتنا چھوٹا لگتا ہے ان لوگوں کے آگے. छोटी छोटी चीजों में हम कुर्बान हो जाते हैं। वो चीजें कुर्बान करते थे, हम खुद को कुर्बान करते हैं। जब से वो सुना कि हजरत अली ने बुखार की हालत में खैबर का किला फतह किया था, मेरा तो दिमाग उधर से नहीं हटा अभी तक। आंख खराब, जिस्म तप रहा, और कहाँ जा रहे हैं? और आप कहते खैबर क्या था उस दौर में, जैसे आज ज्यूस के किसी बस्ती में जाना, आज की इसराइल के साथ जाके टक्कर लेना था, क्योंकि खैबर यहूद की बस्ती थी। बाकी हम जाएंगे उसी जन्नत में जिसमें ये जाएंगे? नमाजों की तो खैर ही है वैसे ही। सच्ची बता रहे हैं कि हमारे हालात खुद बोल के बता रहे हैं कि हम अल्लाह को क्या पैगाम दे रहे हैं। उन्होंने फैसला कितनी जल्दी कर लिया, हम क्या करते हैं? सोचते हैं, और सोचते हैं तो छोड़ देते हैं। जो फैसला फौरन बगैर सोचे समझे करेंगे ना, वो कर लेंगे। पंजाबी में कहते हैं सोची प्याते बंदा गया। हम नेकियों के मामले में सोचों में पड़े रहते हैं। और इनको अल्लाह के नबी ने फिर खुशखबरियां भी तो सुनाई थी ना, फिदा अम्मी वा भी। किसी और सहाबी को अल्लाह के नबी ने ऐसे नहीं कभी कहा जो अबू तलहा को कहा। सच्ची मोहब्बत बोलती है, हम बातें करके खुश, नाते पढ़ के खुश। चलिए इनकी जिंदगी का एक तीसरा रुख देखिए। अभी कितने देखे? दो। बहादुरी और जनरस होना। दुआ करते हैं अल्लाह हमारा दिल ऐसा कर दे, अल्लाह मेरा भी दिल ऐसा कर दे, अपना सब कुछ देने को तैयार। क्या है फिर और आ जाएगा? देखिए जिस्म से आपको तो सारा खून निकल जाता है, कुछ साल में दोबारा आ जाता है। बाल उतरते हैं और आ जाते हैं, पलके झड़ती हैं और आ जाती हैं। क्या महरूम है? सब है। तो जब हम अल्लाह को देते हैं तो क्या अल्लाह ताला हमारा रखता है? अल्लाह और दे देता है। हजरत अबू तलहा ने रोजेदार और मुजाहिद के रूप में तमाम जिंदगी बसर की। जब मौत आई उस वक्त भी आप रोजे की हालत और जिहाद के सफर पर थे। अल्लाह अकबर, अल्लाह हमें भी प्यारी मौत दे। रसूल अकदस सल्लल्लाहु अलैहि वसल्लम की विसाल के बाद 30 साल जिंदा रहे, अय्याम ईद के अलावा कभी रोजा नहीं छोड़ा, यानी मना दिनों में रोजा नहीं रखते थे, फिर रखते थे। लंबी जिंदगी पाई, बुढ़ापा भी जिहाद की राह में रुकावट न बन सका। दीन इलाही के गलबे और औलाए कलमाए तिल्लाह के लिए दूर दराज सफर करते रहे, यानी जिंदगी का मकसद ये कि बन गया क्या? अल्लाह के दीन को बुलंद करना। अल्लाह के कलमे को बुलंद करने के लिए जीना, असल जीना यही है, बाकी तो एक बेगार है। हजरत उस्मान बिन अफ़ान के दौरे खिलाफत में मुसलमानों ने एक जंग के सिलसिले में बहरी सफर इख्तियार किया, तब अबू तलहा भी लश्कर इस्लाम के साथ रवाना होने के लिए तैयार होने लगे। बूढ़े बाप को तैयार होता देख कर बेटों ने कहा, अब्बा जान अल्लाह ताला आप पर रहमत करे, अब आप बूढ़े हो चुके हैं। आपने रसूल अकदस सल्लल्लाहु अलैहि वसल्लम, अबू बकर सिद्दीक, उमर रजी अल्लाह अन्हु के हमरा बहुत सी जंगें लड़ी, अजराहे करम आप आराम करें, अब हमारी बारी है, हम आपकी जानिब से जंग लड़ेंगे। बेटों की बात सुनकर फरमाने लगे, पहले तो हम अपने ऊपर गौर करें। हम कहते बहुत कर लिया काम, अब और क्या करना। कहने लगे बेटो सुनो, अल्लाह ताला का इरशाद है, इन फिरू खिफाफम व सिकालम व जाहिदू बिअम्वालिकुम व अन्फुसिकुम फी सबीलिल्लाह। हल्के और बोझल निकल खड़े हो और अपने माल और जान से अल्लाह की राह में जिहाद करो। इसने हम सबको जिहाद के लिए निकलने का हुक्म दिया है, उम्र की कोई कैद नहीं लगाई, और लश्कर इस्लाम के साथ जिहाद के लिए रवाना हो गए। यानी पहले जब जवानी में करते थे तो सिकाल थे, अब हिफाफ है। पहले जवान थे अब बूढ़े हैं, पहले ताकत ज्यादा थी अब कम है, लेकिन कम पे भी करना है। हम कितनी जल्दी सेंक्शंस ले लेते हैं, हम तो एग्जेम्प्टेड हैं, मुझे तो नहीं ये काम कहा गया, मैं तो ये कर ही नहीं सकता, नहीं चल पड़े। और देखिए क्या हुआ, ये उमर रसीदा हजरत अबू तलहा रजी अल्लाह ताला अन्हो लश्कर इस्लाम के साथ कश्ती पर सवार समंदर के बस्त, बस्त क्या होता है? मिडल। समंदर के बीच में मसरूफ सफर थे कि शदीद बीमार हो गए, और देखते ही देखते अपने खालिक हकीकी से जा मिले। सच बताइए, हम जिहाद के लिए जाते जब हम बीमार होते, और जानलेवा मरज था, सफर में थे, मौत आ गई, हम तो ऐसे वक्त में डॉक्टर्स को ढूंढते हैं जिस वक्त में वो अल्लाह के रास्तों में जाते थे। मुसलमान अबू तलहा को दफन करने के लिए किसी जजीरे की तलाश करने लगे, लेकिन इन्हें 7 दिन के बाद जजीरा नजर आया। इन 7 दिनों में अबू तलहा रज़ियल्लाहु अन्हु की लाश तरोताजा रही। यूं मालूम होता था जैसे आराम की नींद सो रहे हों। तो यहां से ये भी पता चलता है कि इंसान जहां मरता है उसको वहीं दफन कर देना चाहिए। कहां मौत आई जरा सोचिए, समंदर के दामन में, अहले खाना और वतन से दूर, خاندان اور گھر سے دور، اور حضرت ابو طلحہ کو دفن کر دیا گیا۔ یہ دوری انہیں کوئی نقصان نہ دے گی، کیونکہ وہ اپنے اللہ سبحانہ و تعالیٰ کے قریب ہیں۔ ہے کوئی نسبت ہمیں اپنے ان اسلاف سے؟ وہ جس کو کہتے ہیں نا کہ ہماری تو کوئی کل نہیں ملتی ان سے، یہ چیزیں ہوتی ہیں اللہ کی مدد لانے والی۔ اور دیکھیے، ہماری زندگی مزریبل بنی رہتی ہے اللہ کے راستوں سے ہٹ کے، اور ہماری تو جہاد بھی کو نہ تیرے ہیں نہ تلواریں ہیں، انجوائے کرتے ہوئے ہم اللہ کے دین کا کام کرتے ہیں، کھاتے پیتے اچھلتے کودتے، ہمیں تو کوئی غم ہی نہیں ہے اللہ کے حکم سے، پھر مشکل ہے۔ تو اگر آج تیروں تلواروں والا دین کا کام کرنا پڑ جائے تو مجھ سمیت کتنوں کے پول کھل جائیں۔ ہماری ترجیحات کیوں فرق ہے، آپ نے کبھی سوچا؟ ہمارا ایمان کمزور ہے، سیدھی سی بات ہے۔ ہم سب اپنے اوپر دیکھیں، ایمان طاقت ہے، انرجی ہے، آپ کی اسٹرینگتھ ہے، وہ بڑھتی ہے، مدد بھی تبھی آتی ہے۔ مجھے تو لگتا ہے پھر عام حالات کی نیکیوں کا تو شوق ہی ختم ہو جاتا ہے، پھر دل کرتا ہے مشکلوں میں مزہ آئے گا۔ صحابہ میں سے کچھ کا کال ہے کہ گرمیوں کی دوپہر میں روزہ رکھنے کو دل جاتا ہے، کوئی کہتا تھا سردیاں ہوں اور راتوں کو جاگوں تو اللہ کو یاد کروں۔ تو ایمان پیدا کرنا ہے ہمیں، ہم اپنی سکلز بڑھاتے ہیں نہیں، ایمان بڑھائیں، باقی سب کچھ اللہ کے حکم سے بڑھ جائے گا، اور اللہ تعالی ہمارا معاملہ آسان کرے۔ جس طرح کی زندگی چوز کی ویسی موت تھی۔ آپ خواہشیں یہ ہوتی اور ڈاکٹری میں داخلہ لے لیتے تو کیا ہوتا؟ پڑھ پڑھ کے بھاوے ہو جاتے، تو دین کا کام تو کوئی نہ کرتے نا۔ ہم خواہشیں بہت بڑی بڑی رکھتے ہیں، لیکن ہم کہتے ہیں آج بچوں کو بریانی بھی بنا کے دینی ہے، ساتھ پکوڑے بھی بنیں گے، روسٹ بھی بنانا ہے، اور اس کے ساتھ اگر میٹھے میں سویٹ بھی بن جائے گی تو بڑا اچھا۔ اب یہ آپ ساری خواہشیں پوری کرتے ہوئے کمر دوری کر کے رات کو بستر پہ بیٹھیں گے تو آپ کہاں دین کے لیے کچھ کر سکیں گے؟ تو اپنی خواہشوں کو سیدھا کریں۔ مجھے تو خود یہ ساری سیریز جو ہم پڑھنے سے بہت فائدہ ہو رہا ہے، ہماری خواہشوں کے قبلے کچھ اور ہیں اور ہمارے عمل کے قبلے کچھ اور ہیں، اسی لیے پریشان ہیں۔ اور یہ اللہ ہمارے ساتھ زیادتی نہیں کرتا، ہم خود مجبور کرتے ہیں اس کو کہ ہمارے ساتھ ایسا کرو۔ وما ظلمونا ولکن کانوا انفسہم یظلمون، ہم نے ان پہ ظلم نہیں کیا تھا، وہ تو خود اپنی جانوں پہ ظلم کرتے تھے۔ کثرت سے روزے رکھتے تھے، یہ بھی ان کی خوبی، مال بھی خرچ کرتے تھے، مجاہد بھی تھے، کیا خوبی نہیں تھی؟ اور میں پڑھتے ہوئے سوچ رہی تھی کہ اسلام نہیں تھا تو یہ سب خوبیاں دبی ہوئی تھی۔ تو آج بھی کئی کفار کے اندر بہت خوبیاں ہیں، صرف ان کو کلمہ پڑھانے کی دیر ہے۔ تو اللہ تعالی ہمارے بھی اس تھوڑے کی قدر کرے اور ہمیں اپنی اصلاح کی توفیق دے۔ سبحانک اللہم و بحمدک، اشہد ان لا الہ الا انت، استغفرک و توب الیک۔ ربنا تقبل منا انك انت السميع العليم، وتب علينا انك انت التواب الرحيم، وصلى الله تعالى خير خلقه واصحابه اجمعين برحمتك يا ارحم الراحمين۔ السلام عليكم ورحمه الله وبركاته۔